یہ رمضان ہے برکتوں کا مہینہ، یہ رمضان ہے بخششوں کا مہینہ۔
کائنات کا ذرہ ذرہ پروردگار کی تسبیح کر رہا ہے۔ اگر تسبیح سے کوئی رکتا ہے، تسبیح کرنے سے کوئی ٹھہر جاتا ہے تو وہ انسان ہے۔ عجیب بات ہے، انہیں پروردگار نے انسان کو یہ صلاحیت دی کہ وہ اشرف مخلوقات ہو۔ بات تو یقین بہت سب کے واضح ہوگی کہ عام طور پہ کہا جاتا ہے کہ انسان اشرف مخلوق ہے، انسان اشرف مخلوق نہیں ہے، بلکہ انسان میں اشرف مخلوق بننے کی صلاحیت موجود ہے، صلاحیت موجود ہے۔ ہر انسان اشرف مخلوق نہیں ہے، ورنہ فرعون بھی اشرف مخلوق ہوتا، ورنہ یزید بھی اشرف مخلوق ہے۔ انسانوں میں صلاحیت پروردگار نے نہفتہ رکھ دی ہے کہ اگر انسان ان صلاحیتوں کو بروئے کار لائے گا، اس میں نکھار پیدا کرے گا، اس کی اپنی صلاحیتوں کو سہل دے گا، تو وہ پھر کمال تک پہنچے گا، اور کمال اسے اس معراج انسانیت میں پہنچا دے گا کہ جہاں پر انسان اشرف مخلوق بن جائے۔ تو اگر کوئی شے تسبیح کرنے سے رک جاتی ہے تو وہ انسان کی ذات ہے۔ کیوں دوسری چیزیں کیوں نہیں رکتی ہیں اور انسان کیوں ٹھہر جاتا ہے، یا کچھ ٹھہر جاتے ہیں، کچھ انسان پوری زندگی تسبیح کر رہے ہوتے ہیں؟ اس لیے کہ پروردگار عالم نے انسان کو اختیار دیا ہے، فری ول ہے اس کے پاس، چاہے تو انجام دے، چاہے تو انجام نہ دے، صاحب اختیار ہے انسان۔ جب صاحب اختیار ہے تو پروردگار نے اسے یہ کہا ہے کہ دیکھو تم تسبیح کرتے رہو گے تمہارے درجات میں بلندی آتی رہے گی، تمہاری معرفت کے لیے ایک کے بعد دیگر دریچے کھلتے چلے جائیں گے، تمہارے لیے حجاب، ظلماتی حجاب جو ہے، ظلم کے، جہالت کے، غفلت کے جو حجاب اور پردے ہیں، وہ چاک ہوتے چلے جائیں گے۔ یہ انسان، لیکن اس کے باوجود ہم یہ دیکھتے ہیں، اپنے اندر کو یہ دیکھتے ہیں کہ ہم ہمیشہ تسلیم نہیں کر رہے ہوتے پروردگار۔ کیا پروردگار کی تسبیح صرف زبان سے ہے؟ زبان ایک ذریعہ، ایک وسیلہ ہے کہ جس کے ذریعے تسبیح کی شروعات ہے، تسبیح کی شروعات ہے۔ میں اسے آپ کو سمجھاؤں، جیسے ایک بچہ نرسری کے اندر ہے، مونٹیسری میں پڑھ رہا ہے ابھی، تو اسے جو بھی اس کی ٹیچر ہے وہ اس کو بورڈ پر سمجھائے گی کہ 2 + 2 = 4 ہوگا۔ پہلے اس پر جائے گی کہ یہ 2 کیا ہوتا ہے، یہ 2 کیا ہے، یہ 2 علیحدہ ہے، یہ اکائی ہے، یہ 2 ہو جاتا ہے، پھر 2 ایک اکائی ہے، اس کو جمع کرو گے، دیکھو کاؤنٹ کرو، یہ 1 1 1 1 1 4 ہو گئے۔ پھر اس کو باقاعدہ سمجھایا جا رہا ہے۔ میں یہاں بیٹھے میں کسی سے پوچھوں گا میں 2 اور 2 کتنے ہوتے ہیں، 4 1 4، کیوں ٹائم کیوں نہیں لگ رہا؟ اس لیے وہ سمجھنے کا مرحلہ اتنا آسان ہو گیا اور ہضم ہو گیا ہے، اتنا رچ بس گیا ہے انسان کے وجود میں کہ اگر اسے بے ہوشی کے عالم میں بھی جھنجھوڑ کے پوچھا جائے 2 اور 2 کتنے ہوتے ہیں تو وہ 4 ہی کہے گا، 3 نہیں کہے گا، 5 نہیں کہے گا۔ اسے کہتے ہیں ملکہ حاصل ہونا، اسے کہتے ہیں انسان کے وجود میں رچ بس جانا، کہ تسبیح انسان کے وجود میں کیسے شامل ہو جائے۔ تو زبان ہے کہ انسان چلتے پھرتے تسبیح الہی کرے، سبحان اللہ سبحان اللہ سبحان اللہ۔ एक है कि इंसान का जो शरीर है, इंसान का जो वजूद है, इंसान का जो बदन है, इंसान के जो जो रगे हैं, इंसान की रगों में जो खून दौड़ रहा है, वो भी सुभान अल्लाह कहता है। और ये उस वक्त मुमकिन है कि जब इंसान परवरदिगार की तस्बीह को अपने वजूद से अपने अमल में जाहिर करेगा, यानी किसी ऐसे काम को अंजाम ना दे जो परवरदिगार के तस्बीह के खिलाफ है या उससे मुनाफात करता है। तस्बीह, तस्बीह किसे कहते हैं ये समझा दें। हम तस्बीह कहते हैं, ये इसे कहते हैं कि 24 मरतबा अल्लाह अकबर पढ़ने को, 33 मरतबा अल्हम्दुलिल्लाह और 33 मरतबा सुभान अल्लाह को हम तस्बीह कहते हैं। यहां पर ये तस्बीह मुराद नहीं है। तस्बीह यानी सुभान अल्लाह, सुभान अल्लाह यानी अल्लाह मुनज्जा है, पाक और पाकीजा है, हर नक्स से, हर ऐब से, हर बुराई से। अब जब परवरदिगार की इस तस्वीर पर इंसान पहले मरहले में तो अपने अक्ल से और अपने दिल से इसे समझेगा और वो शऊर पैदा करेगा कि हाँ, उस यकीन को पैदा करेगा, उस कन्विक्शन को पैदा करेगा, उस इत्मीनान को पैदा करेगा कि मेरा परवरदिगार हर ऐब से मुनस्सा है, हर ऐब से मुनस्सा है। कि हमारे किस तरह से ये जरा मुश्किल गुफ्तगु चलेगा, पर अभी आते हैं आसान की तरफ। हम अपनी आम जिंदगी में देखिए, हम परवरदिगार की तस्बीह का इनकार कर देते हैं। कैसे इनकार कर देते हैं? अरे परवरदिगार क्या मालूम कितनी मुश्किल से गुजर रहे नाव से मिलकर, हम कितनी परेशानियों से गुजर रहे हैं। इन्हें परवरदिगार पर हम ये इल्जाम लगाते हैं अपनी गफलत में, अपने लाशऊर में, नाउज़ुबिल्लाह, कि परवरदिगार हम पर जुल्म कर रहा है, बीमारी के बाद बीमारी दे रहा है, एक मुश्किल के बाद दूसरी मुश्किल दे रहा है, कि इम्तिहान के बाद दूसरा इम्तिहान दे रहा है। ये परवरदिगार ने क्या कहा कर रखा भाई? इन्हें परवरदिगार दूसरे के साथ ही नहीं कर रहा है, मेरे साथ कर रहा है। इन्हें नाउज़ुबिल्लाह परवरदिगार जुल्म कर रहा है। अब मैं अपने इस अकीदे से, मैं अपने इस ख्याल से, मैं अपने इस जुमलात से इनकार कर रहा हूं परवरदिगार की तस्बीह का। तस्बीह यानी अल्लाह पाक और पाकीज़ा है हर बुराई से, और उस बुराई में से एक बुराई क्या है? जुल्म है, अदल व इंसाफ का बरकरार न करना है। और नाउज़ुबिल्लाह मैं इस बात का इजहार कर रहा हूं। दूसरी तरफ से मैं तस्बीह लेके बैठ गया, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह, तस्बीह इलाही नहीं है। मैं कह रहा हूं साथ साथ हाथ से, जबान से सुभान अल्लाह, लेकिन अपने अकीदे के अंदर या अपने एहसासात के अंदर, अपने जज्बात के अंदर मैं परवरदिगार को कह रहा हूं, परवरदिगार तू मेरे साथ सुलूक कर रहा है, मेरे साथ ज्यादती कर रहा है, इतना मुश्किल तूने डाल दिया है, इतनी तकलीफों को मुझे डाल दिया है, फक्र फाका मेरे साथ है, बीमारियां मेरे साथ है, कर्ज मेरे साथ है, औलाद की परेशानी मेरे साथ है। मुश्किलात में आता है वो पुलिस उसके पास तैयार है। जब इंसान अपने इन इम्तिहानात, मुश्किलात, परेशानी में भी इस बात पर कहे, ए परवरदिगार तूने मुझे जो इम्तिहान दिया है, मुझे तौफीक दे कि मैं इस इम्तिहान में कामयाब हो सकूं, मैं उस मुश्किल से बाहर निकल सकूं, मैं इस परेशानी से दूर हो सकूं, मैं उस कर्ज को अदा कर सकूं। तूने ये इम्तिहान लिया है, तू ही उसको दूर कर सकता है। यानी इंसान तस्बीह कर रहा है अपने एतकाद के जरिए, अपने यकीन के जरिए, अपने इत्मीनान के जरिए कि हाँ परवरदिगार ही की जात है जो मुझे इन मुश्किलात से निकाल। तो इंसान अपने अमल से, अपने वजूद से, जमान से अदा नहीं कर रहा है सुभान अल्लाह हर वक्त, लेकिन अपने वजूद से, अपने दिल से, अपने अक्ल से, ए ऐसे कामों को अंजाम देगा कि सोते जागते वो तस्बीह लाएं। इसका नमूना इस माह मुबारक के महीने में परवरदिगार बता रहा है, कह रहा है भाई तुम जागो या सो, तुम बोलो या खामोश रहो, तुम अल्लाह की इबादत कर रहे हो। इन्हें परवरदिगार ने यह बतला दिया कि जिस तरह से तुम माह मुबारक के महीने में खुलूस नीयत के साथ मेरी इताअत में दाखिल होते हो, मेरी इताअत के साथ नाफरमानी के साथ जाहिर है कि इसके सवाब नहीं मिलेंगे, इताअत शर्त है, मेरी इताअत के साथ जब तुम दाखिल होते हो तो तुम्हारा उठना बैठना, बात करना, खामोश रहना, सोना जागना, काम करना, पढ़ना, हर चीज तुम्हारी इबादत शामिल हो जाती है। अनफासकुम तस्बीह, यानी तुम्हारा सांस लेना जो खुद मेरी मजबूरी है जिंदा रहने के लिए, परवरदिगार कहता है इसे मैं तुम्हारी तस्बीह करार देता हूं। तो ए परवरदिगार, जब तेरी जात इस बात पर कादिर है कि मेरी सांस जो मैं ले रहा हूं आ रही है और जा रही है उसे तू तस्बीह करार दे माह मुबारक रमजान में, तो तेरी जात ए परवरदिगार कादिर है कि बकिया 11 महीने में भी इसी तरह से हो जाए। परवरदिगार का जवाब आएगा हाँ बिल्कुल हो सकता है, इसी की तो ट्रेनिंग तुम्हें दे रहा हूं, इसी की ट्रेनिंग दे रहा हूं। जिस तरह से तुम अपने आप को सर तस्लीम खम करके मेरी इताअत में इस महीने में हाजिर करते हो, बाकी 11 महीने भी अगर तुम कुछ मेरे खिदमत में इसी तरह से इताअत के साथ हाजिर हो जाओ तो तुम्हारी सांस लेना उस 11 महीने में भी तस्बीह इलाही में मुंतकिल हो जाएगी। परवरदिगार हर चीज से मुनज़्ज़ह और पाक है, मेरे इल्जाम तराशी से परवरदिगार पर कोई दाग नहीं आएगा। पर अब कोशिश भी करते हैं कि मुख्तसर आसान है सफा पड़े मोहम्मद वाले मोहम्मद। चीज तस्बीह की जारी है, हर वो शय जो समावात में है, जो आसमानों में है, वहां फिल और हर वो शय जो जमीन, जमीन और आसमान में परवरदिगार की हर मखलूक परवरदिगार की तस्बीह कर रही है, परवरदिगार की तस्बीह कर रही है। किस परवरदिगार की तस्बीह कर रही है? अल मलिक अल कुद्दूस अल अजीज अल हकीम, उस परवरदिगार की तस्बीह कर रही है कि जो मलिक है, मलिक यानी बादशाह, यानी हर चीज पर मालिक, हर चीज पर कुदरत रखने वाला, हर चीज के ऊपर हाकिमियत रखने वाला। हम थोड़ी सी हमें कुदरत मिलती है किसी जगह पर, घर में, घर में कुदरत तब मिलती है हमें, घर में कुदरत मिलती है कि जब अम्मा हमारी शादी करवा देती है, लो बेटा ये बीवी ले, अब हम अपना हुक्म चलाने लगते हैं बीवी के ऊपर, बल्कि हमें कोई तो हमारी बात सुनेगा ना, अम्मा सुनती ना अब्बा सुनते ना बहन ना भाई, अब बीवी सुनेगी, अब सही गलत जो है उसे करवाते हैं। जरा सी कुदरत मिली फौरन अपनी जायज नाजायज बातों को मनवाना शुरू कर, किसी इदारे में मैनेजर पोस्ट पर आ गए, डायरेक्टर पोस्ट पर आ गए, अपने कुदरत की एक्सप्लॉयटेशन करना शुरू कर दिया, नाजायज कामों करना शुरू, और इला माशाल्लाह तंजीमों में, ग्रुपों में, सोसाइटियों में, ट्रस्टों में, اداروں میں بہت چیزوں کی آپ سوچتے رہیں مثالیں نظر آتے رہیں گی. میں بعض دفعہ یہ سوچتا ہوں اے پروردگار تو مجھے چند لوگوں کے اوپر ایک ولایت نسبی دیتا ہے, یعنی ایک سپیریئر ہینڈ دیتا ہے کسی وجہ سے, اسی وجہ سے کہ میں نماز پڑھا رہا اور لوگ میرے پیچھے نماز پڑھ رہے ہیں, تو مجھے تمہیں ایک یہ صلاحیت دی کہ میں نماز میں لوگوں کی امامت کر سکوں. اب اس امامت کی بدولت اگر مجھ میں تکبر آ جاتا ہے تو میں کبھی سوچتا ہوں کہ بھائی میں نے کتنے لوگوں کی امامت کی ہے, 500, 1000, 2000, میں کتنے لوگوں میں نماز پڑھا رہا ہوں, ایک وقت میں کسی جماعت میں کسی بھی بڑی مسجد میں کتنے لوگ ہوتے ہیں. جب میں اتنے 500,000 لوگوں کے اوپر نماز پڑھا کر یا کسی طرح سے اپنی بات منوا کر کسی بھی لیول پر میں سمجھتا ہوں کہ بس ساری قدرت میرے پاس آ گئی ہے, تو اگر فرعون نے بغاوت کی پروردگار کے سامنے بھیا پھر اس کا کیا گناہ تھا؟ یعنی اگر میں 500,000 کے سامنے پروردگار کا باغی بن جاؤں تو میں کہوں کہ نہیں یہ تو میرا حق ہے, اور فرعون جو پوری مملکت کے اوپر قابض تھا, ارے فرعون کو تو چھوڑ دو زمانے کے, اپنے زمانوں کے فرعونوں کو دیکھ جو 18 کروڑ کے اوپر ہوتے ہیں, اگر وہ 18 کروڑ کے اوپر بیٹھ کر یہ کہہ دیں کہ بھائی روزانہ جو ہے وہ تو افراد مرتے ہی ہیں, 100-200 کو اس میں حرج نہیں, اتنے بڑے ملک کے اندر مر جاتے ہیں, اسٹریٹ فائر کر کے ہے ان لوگوں کو مروا دیں, ان سے کوئی فرق نہیں پڑتا ہوں. مجھے یہ دیکھنا ہے کہ ایسا تو نہیں کہ جو میں اس چھوٹے مقام پر اس امامت کے مقام پر آ کر یا اس تنظیم کی صدارت کے مقام پر آ کر یا کسی جگہ مینیجر بن کر کسی جگہ کا ڈائریکٹر بن کر اگر میرے اندر چند افراد ہیں تو مجھ میں فرعونیت کی چنگاری جس وہاں پر جل رہی ہے, ایسا تو نہیں اگر مجھے بھی یہ 18 کروڑ کی حاکمیت مل جائے تو میں ان حاکموں سے کہیں بدتر ہو جاؤں گا. اس چنگاری کو جو اس وقت میرے اندر ہے کہ جو 5 لوگوں پر 50 لوگوں پر حکم چلا کر میرے اندر ایک میری انا کی سیٹسفیکشن ہوتی ہے, مجھے اس چنگاری کو یہیں پر بچھا دینا ہے. فرعونیت ہے, فرعونیت کسے کہتے ہیں؟ اسی چیزوں کو جیسیت کسے کہتے ہیں؟ اسی بات کو کہتے ہیں. امام حسین علیہ السلام نے کیا فرمایا؟ امام فرماتے ہیں کہ مجھ جیسا یزید جیسے ہی بیعت نہیں کرے گا, یعنی فرمایا میں یزید بھی مجھ جیسا, یعنی حسینیت ایک صلاحیت ہے, ایک کوالٹی ہے جو کوئی بھی حاصل کر سکتا ہے. یزیدیت یہ صفات رزیلہ, ایک صفات رزیلہ ہے, کسی کے اندر بھی آ سکتی ہے. یہاں پر انسان ہر ایک کے اندر ایک حسینی اور یزیدیت کی جنگ موجود ہوتی ہے. یہ مقصد نہیں ہے کہ وہ یزید کو احترام کر رہا ہو, یزید کو گالیاں دے رہا ہوگا, لان کر رہا ہوگا, لیکن صفات یزیدیت اگر اس میں موجود ہے تو بہت خطرناک. اگر وہ یہ کہتا ہے کہ مکانوں کو بلڈوز کر دو, بھائی اس میں بچے ہوں گے, ہاں ہاں مرنے دو, کولیٹرل ڈیمیج ہے, کوئی مسئلہ نہیں ہے. کیا مقصد ہے اس کا؟ کا مقصد ہے کہ اس کے اندر یزیدیت موجود ہے, فرعونیت موجود ہے, نمرودیت موجود ہے, لعن کر رہا ہے, برا بھلا کہتا ہے زبان سے, لیکن عمل میں اس کی صفات رسیلہ کا حامل ہو گیا ہے. تو انسان کو اپنا محاسبہ کرتے رہنا چاہیے کہ مجھے اپنے آپ کو حسینی صفات کا حامل بنانا چاہیے اور اپنے آپ کو یزیدی اور فرعونی اور نمرودی صفات سے دور رکھنا چاہیے. ملک پروردگار مالک ہے ہر چیز کا, میرا مالک ہے, یعنی پروردگار مالک ہے اس طرح سے کہ اگر मैं चाहूं तो मैं अपनी जान नहीं ले सकता, मैं चाहूं तो अपनी जान नहीं ले सकता, अपने आप को नहीं मार सकता, लेकिन परवरदिगार तुझे मारता। अगर परवरदिगार हुक्म दे के जाओ मर जाओ तो मुझ पर फर्ज हो जाता है। जिहाद क्या है, दिफा क्या है कि भाई तुम्हें अगर दिफा करना है या जिहाद के लिए जाना है, इन्हें परवरदिगार करे जाओ जाके मर जाओ, अपनी जान को कुर्बान कर लो मेरे लिए। लेकिन अगर मैं खुद ये चाहूं, यहां से ट्रॉलर जाते हैं ट्रक जाते हैं हाईवे पे, मैं गांव कोर्ट पर निल्लाह मैं इस ट्रक के सामने खड़े होकर परवरदिगार तेरे सामने जा रहा अपना कुर्बान कर रहा हूं, निल्लाह का यहां किबला रुख भी खड़ा हूं, तो क्या ये ट्रक के नीचे आकर मर जाना मेरी जान कुर्बान करना है? इंसान की नीयत को जहां पर खालिस होना चाहिए तो नीयत के साथ उसका अमल भी सही और सालिम होना चाहिए, ऐसा अमल इसे परवरदिगार राजी हो, इसे परवरदिगार राजी हो। इंसान के पास सुहरत नहीं है। बहुत से लोग हज पर गए होंगे, उमरे पर गए होंगे, परवरदिगार जो अफराद हज उमरे पे जा चुके हैं और जो नहीं गए हैं मुतमन्नी हैं, परवरदिगार हम सबको हज और उमरे की और ज्यारत की हमें नसीब फरमा। उमरे की हालत में इंसान जाता है तो अपने सिरे में लिबास उतार देता है और दो चादरें ओढ़ लेता है बगैर सिली भी, और बहुत सारी चीजें परवरदिगार हराम कर देता है, खुशबू लगाना हराम है, मुबाशरत करना हराम है, ठीक है, खुशबूदार खाना हराम है, सिला लिबास पहनना हराम है, आईना देखना हराम है, एक लिस्ट। उन हराम कामों में से क्या काम है, अपने जिस्म पर मौजूद बाल को तोड़ना। अगर कोई बाल तोड़े तो गुनाहगार है, और अगर टूट जाए तो भी कफारा देना होगा उसको, ठीक। ये तो समझ में आता है कि जब तक ये सर में मेरे बाल होते हैं तो बड़ी सी कीमत होती है, जब चले जाते हैं बाल तो फिर उससे कीमत का अर्थ का पता होता है। लेकिन उसके बावजूद भी ये माशाल्लाह हमारे जवान बच्चे बैठे हैं बड़े सवाल के बाल हैं, जब तक बाल सर के ऊपर है बड़े संवारेंगे, कंगा अर्चना करेंगे, ब्रश व्रश करेंगे, जेल वेल लगा कर बड़ा खूबसूरत बनेंगे, कोई हाथ लगाएगा नहीं, हाथ लगाना से सेटल खराब हो जाएगी। लेकिन अगर वो बाल टूट जाए तो क्या करें, उसको संभाल के रखेंगे अलमारी के अंदर, फेंक देंगे। जब तक सर पर है अर्जिश है, लेकिन जैसे टूटा कोई अर्जिश नहीं रहती है, थोड़ा संभाल के रख रहे अपने बालों को, उसके लिए भी अर्जिश नहीं रहती। अच्छा तो सर के बाल है, मेरे बदन के ऊपर जो बाल है, बाल तो बाल, बाल का रूमा क्या अहमियत रखता है, कोई अहमियत नहीं रखता हमारे लिए। लेकिन परवरदिगार कहता है कि अगर ये बाल का रूमा भी अगर तुम्हारा टूट जाए या तुम तोड़ो तो गुनाहगार हो, और टूट जाए तो तुम्हें इसका पारा देना होगा। सवाल आता है जहन में परवरदिगार इसकी अहमियत क्या है इस बाल की, कि जिसके बदले तू कफारा ले रहा है, इसकी अहमियत क्या है? तो दिन में कितनी दफा टूटते रहते हैं, कितने टूट जाते हैं, हमें पता भी नहीं होता इसका। मैं समझ में आता है, मैंने सोचा इस बात में कि क्या हो सकता है इसमें, मैंने शायद परवरदिगार यही समझाना चाहता हूं, यही समझाना चाहता हो, ऐ मेरे बंदे मैं तुझे बताना चाहता हूं, इस एहराम की हालत में लाकर मैंने तुझे ये बदला दिया कि तू अपने जिस्म और रूह का तो मालिक नहीं है, अपने जिस्म पर मौजूद इस बाल बल्कि बाल के रुए का भी मालिक नहीं है, यानी तू अपनी मर्जी से अपने बाल का रुआ भी नहीं तोड़ सकता है, इस रुए का भी मालिक मैं, ये तेरा नहीं है। जो ये हर चीज का हम कहते हैं ये मेरा है, ये घर मेरा है, ये माल मेरा है, ये फला चीज मेरी है, ये मेरी है, ये वो मेरी है, उस शख्स ने उस बूढ़े मां बाप की खिदमत में मां बाप का घर अपने नाम कर लिया, नाराज हो गए, दूसरों की गलतियों की वजह से, उनके गुनाह की वजह से इंसान खुद गुनाहगार हो, ये कोई अकलमंदी नहीं। और इसी तरह की हदीस छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम से, उसके अल्फाज याद है लेकिन मफहूम यही है कि दूसरों की बुराई की वजह से तुम खुद बुराई में ना पड़ो। अगर किसी ने तुम्हारे साथ बुरा किया है तो तुम कहोगे मैं भी उसके साथ बुरा करूं, ये काम ना करो। वो अपनी उसने अपनी जरूरत के हिसाब से काम को अंजाम दिया, तुम अपनी जरूरत के काम से उस काम को अंजाम। अल मलिक अल कुद्दूस मुकद्दस है परवरदिगार के साथ, जिसमें कोई नक्स और कमी नहीं है, अजीज है, अजीज यानी मुस्तहकम है, नाकाबिले नुफूस है। परवरदिगार की जात ऐसी नहीं है कि जो उस पर गालिब आ जाए, मगलूब हो जाए किसी के। हाँ, हम अगर किसी से मुनाजरा करते हैं, किसी मुशरिक से, दहरिये से, तो हो सकता है कि हम मगलूब हो जाए, हमारे पास इल्म ना हो, लेकिन परवरदिगार की जात अजीज है, वो कभी मगलूब नहीं होती है, हमेशा गालिब रहती है, मजबूत और मुस्तहकम है। अब जो जात मजबूत और मुस्तहकम हो, अगर मैं अपने आप को उस जात से मुतमस्सिक कर लूं, मुतमस्सिक यानी अपने आप को मर्ज़िए इलाही के मुताबिक अपने किरदार को मैं बना लूं, उठा लूं, तो मैं भी एक मजबूत और मुस्तहकम इंसान बन जाऊंगा। इसलिए कि परवरदिगार की मजबूती और परवरदिगार की सिफात मुझ में भी आ जाएगी। जैसे कल की गुफ्तगू हमने कहा कि परवरदिगार की रहमानियत मुझ में आ सकती है, रहीमियत मुझ में आ सकती है, इसी तरह से परवरदिगार की जो अजीज होना है, मुस्तहकम होना है, कवि और कुदरतमंद होना है, ना काबिल नुफूस होना है, ये चीज मुझ में पैदा हो सकती है अगर मैं अपने आप को परवरदिगार से हासिल कर लिया तो बस मैं एक शीशा पिलाई की दीवार बन गया, नहीं, बिल्कुल एक उसी तरह से कि अगर एक रेसलर है, एक बॉडी बिल्डर है, तो वो बॉडी बिल्डर अगर किसी चैंपियनशिप में उसको हिस्सा लेना है तो बड़ी अपने मसल्स बनाएगा, बड़ी एक्सरसाइज करेगा, ले लिया उसने हिस्सा, चैंपियन भी बन गया, फर्स्ट आ गया, सेकंड आ गया, ठीक है। अब क्या एक दफा उसको इस इनाम मिलने से उसकी क्या ये जिसामत हमेशा बाकी रहे? नहीं, बाकी रखने के लिए उसे मुसलसल एक्सरसाइज की जरूरत है, तमरीन की जरूरत है। इसी तरह से जो ईमान के मराहिल होते हैं, इनमें आगे बढ़ने के लिए एक मरहले से दूसरे मरहले अपने आप को इल्मी और मारफती दरजों से आगे बढ़ाना होता है, उसके साथ अमल के मैदान में आगे बढ़ना। इसलिए कुरान मजीद में परवरदिगार खुद फरमाता है कि अल्लज़ीन आमनू व अमलु सालिहात, जो मेरी बातों पर ईमान लाएगा, यकीन लाएगा और उन ईमान लाई हुई बातों पर अमल भी करेगा, वो कामयाब होगा, वो कामरान होगा, वो सुरखरू होगा, दुनिया में भी और आखिरत में। अल हकीम परवरदिगार की जात वो है, उसका कोई भी अमल बगैर हिकमत के नहीं होता। यानी जिस तरह से हम कभी अपनी अनानियत की वजह से कहते हैं, अपने औलाद को कहते हैं, कभी अपने घर वालों को कहते हैं, बस इस काम को करो या इस काम को नहीं करना, क्या इसकी लॉजिक क्या है, बस मैंने कह दिया सिर्फ नहीं करना, इस काम को अंजाम नहीं, इसकी दलील क्या है, कोई दलील नहीं, मैं कह रहा हूं, मैं दलील हूं, बस मेरा कहना दलील है, हमारे पास अपना अंदाज होता है। लेकिन परवरदिगार तमाम कुदरत रखने के बाद, हमारा खालिक और मालिक और राजिक होने के बावजूद حکمت پوشیدہ ہے, چاہے ہم اس حکمت کو آج سمجھیں یا کل سمجھیں یا شاید ہماری زندگی میں ہمیں سمجھ میں نہیں آنے والی نسلیں سمجھیں, یا ممکن ہے کہ جب امام زمانہ اجل اللہ تعالی فرجہ الشریف کا ظہور ہو وہ امام علیہ السلام پروردگار کی حکمتوں کو بیان کر سکیں. اور ان حکمتوں میں سے ایک بہت بڑی حکمت نماز جمعہ کی ہے. نماز جمعہ کی یعنی نماز جمعہ کی اصل حکم تو آپ سب کو معلوم ہے, اصل حکم ظہور امام میں فرض ہے نماز سب کے اوپر. غیبت امام میں بھی بعض مجتہدین آئے ہیں جنہوں نے فرض قرار دیا کہ شرائط موجود ہوں, جس میں سے شہید آیت اللہ باب الصدر فرض سمجھتے تھے, اور ان کے مقلدین جن کو ہم جانتے ہیں جو ان کی تقریر پر باقی تھے وہ باقاعدہ نماز جمعہ میں جایا کرتے. لیکن جن مراجعین مجتہدین کے نزدیک یہ فرض نہیں بھی ہے تو تاکید موجود ہے اس کی, اور اس کے علاوہ آیات میں روایات میں احادیث میں نماز جمعے کی بے انتہا تاکید ہے اس میں, اور وہ روایت کی جو اہل تسنن کیا ملتی ہے ہمارے یہاں وہ موجود ہے کہ جس نے تسلسل کے ساتھ چار جمعے نماز جمعہ نہیں پڑھی تو اس نے کفر کیا. یہاں پہ کفر سے مراد کافر ہو جانا نہیں ہر گھر سے, بلکہ کفر سے مراد یعنی پروردگار کی حقیقت کے اوپر پردہ ڈال دینا, یعنی ہم نے پروردگار کے ایک شعار کو, پروردگار کی ایک نشانی کو, پروردگار کی ایک علامت کو, پروردگار کی ایک آیت کو جسے پروردگار نے اپنی حکمت اور مصلحت کی خاطر قرار دیا ہم نے اس کو ترک کر دیا. ہم بعض دفعہ نماز جمعہ کو ترک اس لیے کرتے ہیں کبھی تو کام ہے مصلحت ہوئے غلط چیز ہے, لیکن بعض ہم ترک سے کہتے ہیں کہ نماز جمعہ پڑھنا فرض نہیں ہے. بس صحیح ہے, نماز جمعہ پڑھنا اگر واجب کی دونوں اختیار ہیں, واجب کی نیت سے پڑھ سکتے ہیں, رجاء مطلوبی کی نیت سے پڑھ سکتے ہیں اس کو, لیکن خود جمعے کی شرکت نماز جمعہ کی شرکت کی اہمیت اس کی وجہ سے کم نہیں ہو جاتی. جس طرح سے عید کی نماز ہے, عید کی نماز فرض نہیں ہے, لیکن عید کی نماز میں ہم سب جاب در جاب جاتے ہیں, اور بالفرض اگر کسی سے ان کے محلے کی اور نزدیکی مسجد کی نماز چھوٹ جائے تو وہ ڈھونڈتے ہیں شہر میں کہاں دوسری جگہ نماز دیر سے ہو رہی ہے, 7 بجے والی نماز چھوٹ گئی, 7:30 والی پکڑ لو, 7:30 والی نہیں تو 8 والی کر لو, 9 والی کر لو, 10 والی کر لو, 10:30 تک تو میرے خیال سے ہوتی ہے. تو کوشش یہ ہوتی ہے کہ شہر میں دور تک چلے جائیں کہ نماز پڑھ لیں ٹھیک ہے, جبکہ نماز عید فرادہ میں پڑھی جا سکتی ہے. اگر جماعت چھوٹ جاتی ہے فرادے میں پڑھی جا سکتی ہے, بلکہ کیونکہ فتاوی مختلف ہو جائیں گے لیکن عمومی فتوی کے ساتھ بیان کر رہا ہوں, ان شاء اللہ جب آپ کے امام نماز پڑھائیں گے اور مزید بتائیں گے, لیکن جماعت میں عید کی نماز بھی جماعت میں کھڑے ہونے کے باوجود بھی آپ کو فرادہ کی نیت کرنی ہوتی ہے, اور سورہ اور حمد اور سورہ خود آپ کو پڑھنا ہوتا ہے, حمد اور سورہ خود پڑھنا ہوتا ہے. جماعت کی شکل میں کھڑے ہوتے ہیں, لیکن البتہ بعض مراجعین کے نزدیک جماعت کی نیت کی جا سکتی ہے ٹھیک ہے, تو اگر جماعت کی نیت کی جا سکتی ہے تو بھی وہ احتیاط کرتے ہیں کہ ہم دو سورہ پڑھیں ٹھیک ہے. جب وہاں اتنی اہمیت ہے تو نماز جمعہ کی اہمیت بھی اس سے کمتر نہیں, شاید اس سے بڑھ کر ہی ہوگی. پروردگار سے دعا وہ ہے کہ پروردگار عالم ہمیں نورانیت سے ہمارے دلوں کو ہمارے وجود کو منور فرمائے. پروردگار ہماری اس قلیل اور مختصر سی عبادت کو اپنی بارگاہ میں قبول فرما. پروردگار ہمیں تیری آیات سمجھنے کی اور اس پر عمل پیرا ہونے کی توفیق عطا فرما. پروردگار ہمیں قرآن میں اہل بیت سے متمسک رہنے کی توفیق عطا فرما. پروردگار جو افراد مشکلات اور پریشانی میں ہیں ان کی مشکلات اور پریشانیوں کو دور فرما. جو مقروض ہیں ان کے قرض کو ادا فرما. جو اب اولاد ہیں انہیں صاحب اولاد بنا. جو جوان ہمارے شادیوں کے منتظر ہیں انہیں صالح اور نیک جوڑے عطا فرما. پروردگار مظلومین عالم کی مدد فرما, انہیں نصرت اور عطا فرما. افواج اسلامی کی نصرت فرما. پروردگار کے لیے واسطہ ہے قرآن اہل بیت اتحاد کا. تمام مؤمنین اور مسلمان کو اتحاد و یکجہتی سے رہنے کی توفیق عطا فرما. پروردگار پاکستان کی سالمیت کے لیے اور اس کے استحکام کے لیے ہمیں کام کرنے کی توفیق عطا فرما. پروردگار کے لیے واسطہ ہے قرآن اہل بیت اتحاد کا. جو دشمنان قرآن ہیں دشمنان اہل بیت ہیں, اگر قابل ہدایت نہیں تو انہیں نیست و نابود فرما. امام زمانے کے ظہور میں تاجیل عطا فرما اور ہم سب کو ان کے انصار آوان و خاص یو مسکرا دے. پر محمد والے محمد صلی اللہ علیہ وسلم.